حدثنا اسحاق بن ابراهيم سميع المعتمر ولما نرى يده وهي عن نافع انه سمع ابن البعير بن معين يحدث عن ابي انه قالت لم غنم تعادت العين فابصرت جاريه لنا بشاد من غنم عمود فذبحت حاله فقال لهم لا تاكلوا حتى اسال النبي صلى الله عليه وسلم يسأله وأنه سأل النبي صلى الله عليه وسلم عن ذلك أو أرسل وأمره بأكلها قال عبيد الله ويعجبني أنها أمد وأنها ذبحت تابعه عبد عن عبيد الله
بسم الله الرحمن الرحيم عنوان یہ ہوا تھا کہ اگر کوئی بکری مر رہی ہو تو چرواہا اس کو ذبح کر ڈالے تو اس چرواہے کے اوپر زیمان نہیں آئے گا، حالانکہ بکری کے مالک نے اس کو چرانے کا وکیل بنایا تھا، لیکن وکیل نے ایکسٹرا کام کر ڈالا کہ موقع پایا کہ بھئی اب بکری مرنے ہی والی ہے تو اس کو ضائع ہونے سے بچانے کے لیے ذبح کر ڈالا، تو اس چرواہے کے اوپر کوئی زیمان نہیں آئے گا. روایت لائے حضرت کعب ابن مالک رضی اللہ تعالی عنہ کے صاحب زادے محترم، ان کا نام ایک روایت میں عبداللہ ہے اور دوسری روایت میں ان کا نام عبد الرحمن ہے. یحدث عن ابیہ، یہ عبداللہ یا عبد الرحمن اپنے ابا جان حضرت کعب ابن مالک رضی اللہ تعالی عنہ سے نقل کرتے ہیں، ان کی بکری تھی. سلع مدینہ میں ایک پہاڑی کا نام ہے، ادھر وہ بکری چرتی تھی. اب ایک باندی اس کو چرانے کا کام کرتی تھی. فابصرت، باندی نے دیکھا ہماری بکری میں سے ایک بکری مر رہی ہے، یعنی اس کو چند بکریاں لے کر چرانے کے لیے بھیجا تھا تو ریوڑ میں سے ایک بکری مرنے جیسی ہو گئی. یہ باندی جو رائی تھی اس نے دیکھا. اب باندی کتنی ہوشیار نکلی وہ دیکھو. فکسرت حجرن، اس نے ایک پتھر توڑا. فذبحتها به، اور پتھر دھاردار ہو گیا تو اس کے ذریعے بکری ذبح کر ڈالی. اس لیے کہ پتھر توڑے تو وہ دھاردار بن جاتا ہے، آدمی کو بھی لگے نا تو خون نکال دیتا ہے. تو وہاں جنگل میں کہاں چھری ڈھونڈنے جاوے، تو اس نے ایمرجنسی میں پتھر توڑا نے دھاردار پتھر کر ڈالا نے اسی سے بکری کو ذبح کر ڈالا. اس کو کہتے ہیں کام نکالتے آنے کا سلیقہ، یعنی ایمرجنسی میں کام پڑے تو کیسے کام نکالنا چاہیے. یہ سلیقہ بھی ایک خدا داد نعمت ہے. اب وہ یہاں یوں کہتی چھری جلدی چھری لاؤ، بکری کاٹنے کی ہے چھری لاؤ جلدی سے، تو اتنے میں تو بکری مر جاتی. وہاں جنگل میں چھری تلاش کرنے جاتے تو اس نے کام نکالنے کا سلیقہ سیکھا. پتھر توڑا، توڑ کر کے جو ہے اس نے بکری کو ذبح کر ڈالا. اور شام کو گھر آ گئی، یعنی پورا ریوڑ بھی لے کر کے آئی اور وہ ذبح شدہ بکری بھی لے کر کے آئی. اب فقال لهم، حضرت کعب ابن مالک نے گھر والوں کو کہا لا تاکلوا، ابھی اس بکری کو کھا مت جاؤ، جلدی مت کرو اس کو کھانے میں. پہلے میں مسئلہ پوچھتا ہوں، میں نبی کریم صلی اللہ علیہ وسلم کو جا کر کے پہلے مسئلہ پوچھتا ہوں کہ پتھر سے ذبح کیا ہوا جانور حلال ہے یا نہیں ہے، اس کا مسئلہ میں حضور کو جا کے پہلے پوچھتا ہوں. او ارسل الی النبی صلی اللہ علیہ وسلم من یسألہ، اگر میں خود نہ جا سکوں تو کسی کو بھیج دو نبی کریم صلی اللہ علیہ وسلم کے پاس، جو حضور کو پوچھ کے آوے کہ حضور پتھر سے ذبح شدہ بکری کھا سکتے ہیں کہ نہیں کھا سکتے. وَأَنَّهُ سَأَلَ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمْ عَنْ ذَلِكَ، یہ صحابہ کا مزاج دیکھو کہ عام معمول سے ہٹ کر کے ایک معاملہ آیا تو یہ حلال ہے کہ نہیں ہے پہلے حضور کو پوچھ لو. عامتاً چھری سے بکری ذبح کی جاتی ہے اور یہ عام ترتیب سے ہٹ کر آج پتھر سے ذبح کی گئی، تو ذرا پوچھ لیا جائے کہ یہ حلال ہے کہ نہیں ہے. اور یہی مزاج بہت مناسب مزاج ہے کہ نئی چیزوں کے بارے میں حکم شرعی معلوم کر لینا چاہیے. فَأَمَرَهُ بِأَكْلِهَا، نبی کریم صلی اللہ علیہ وسلم نے حکم دیا کہ بکری کھا جاؤ. بس ترجمت الباب سے ربط کیا ہوگا؟ بکری کو ذبح کر کے موت سے بچایا، حالانکہ اس عورت کو وکیل بنایا گیا تھا بکری چرانے کا نہ کہ ذبح کرنے کا، لیکن چرانے والے کا قبضہ من وجہن معتبر ہے شریعت کی نظر کے اندر، اس لیے اس کے من وجہن قبضے کا اعتبار کرتے ہوئے اس کے ذبح کرنے کو منظور اور جاری رکھا گیا. گویا کہ مؤکل آدمی نے، حضرت کعب ابن مالک نے اس کو ذبح کرنے کی اجازت نہیں دی تھی، اس کو تو صرف چرانے کی اجازت دی تھی، لیکن حالات ایسے سنگین پیدا ہو گئے کہ اس نے دوسرے کی ملکیت میں تصرف کر دیا، اس کو جائز رکھا گیا اور اس میں اس باندی چرواہے کے اوپر کوئی زیمان لازم نہیں کیا گیا، چونکہ اس کے اندر ظاہری مصلحت اور فائدہ تھا. اور ترجمۃ الباب کے دوسرے جزو پر اس طرح استدلال ہوگا کہ بگڑتی چیز کو اس لڑکی نے بچا لیا، اگر وہ بکری مر جاتی تو بگڑ جاتی، ذبح کر کے بگاڑ سے اس نے بچا لیا اور اس کو ٹھیک اور درست کر دیا، اس لیے اس نے بڑا اچھا کام کیا اس عورت نے، تو اس کے اوپر کوئی زیمان واجب نہیں ہوا. بس ترجمۃ الباب تو امام علی مقام اسی لیے لائے کہ راعی یا وکیل بگڑتی چیز کو بچانے کے لیے جو کام کرے اس پر زیمان عائد نہیں ہوگا، مرتی چیز کو کسی طرح بچا لیوے اس کے اوپر کوئی زیمان عائد نہیں ہوگا. اس کے لیے امام علی مقام یہ عنوان لائے ہیں. قال عبید اللہ، راوی حدیث عبید اللہ کہتے ہیں جو امام نافع کے شاگرد ہے. فیعجبنی انہا امت، مجھے تو یہ بات تعجب میں لگی کہ ایک باندی نے اس کو ذبح کر دیا، کہ باندی ہو کے بکری کو وہ بھی ہنگامی حالات میں اس طرح عقل مندی استعمال کر کے ذبح کر ڈالا، یہ مجھے بڑا تعجب خیز لگا. دوسرا ترجمہ، مجھے اچھا لگا کہ وہ باندھی ہے اور بکری بھی اس نے ذبح کر ڈالی. کتنی اچھی یہ باندھی, کتنی ذہین باندھی کہ مالک کی بگڑتی چیز اس نے بچا ڈالی اور بچا کر کے جو ہے مالک کے لیے کار آمد بنا دیا. کتنا اچھا جو ہے یہ باندھی کا معاملہ رہا. تو اس طرح کی وکالت ضمناً جائز ہوا کرتی ہے, لیکن اس کا یہ مطلب مت نکالنا کہ ایک سیٹھ بیمار ہو گئے, انہوں نے اپنے نوکر کو بازار بھیجا کہ بھائی جاؤ میری یہ دوا لے کر کے آؤ, ڈاکٹر نے لکھی ہے. دوا لانے کا وکیل بنایا. تو سیٹھ نے جو نوکر بازار گیا تو اس نے سوچا کہ سیٹھ مرے ایسا لگتا ہے, لہذا قبرستان کہہ کے آئے قبر تیار کرو, کفن والے کو کہہ کے آیا کاٹ کے کفن کی تیاری کرو. تو یہ وکالت ضمناً اس طرح نہیں آ جایا کرتی, وہ موقع محل دیکھنا ہوتا ہے. چلو,
باب وکالت الشاہد والغائب جائزۃ.
موجود شاہد کا ترجمہ, غائب کا ترجمہ غیر موجود, یعنی جو آدمی حاضر ہے جو آدمی غیر حاضر ہے, دونوں طرح کے انسانوں کو وکیل بنانا جائز ہے. جیسے بہت سی مرتبہ ایک طالب علم درسگاہ میں نہیں ہے لیکن کہہ دیا گیا بھائی اس کو کہہ دینا یہ کام کر لے رہے, تو یہ غائب کو وکیل بنانا ہوا, یا حاضر کو وکیل بنایا بھائی اس کو ذرا سوئی چبھو تو اس کو نیند بہت آتی ہے, یہ حاضر کو وکیل بنا دیا. یہ دونوں شکل جائز ہے. تو غائب کو وکیل بنانا بھی جائز اور حاضر کو بھی وکیل بنانا جائز, دونوں شکل جائز ہے. اس میں یہ بھی ہے کہ غائب کو اگر وکیل بنانا ہو تو فون سے وکیل بنانا جائز ہے, خط و کتابت سے وکیل بنانا جائز ہے, ای میل کے ذریعے وکیل بنانا جائز ہے, فیس بک ٹویٹر واٹس اپ کے ذریعے وکیل بنانا جائز ہے. یہ سب وکالت کی شکلیں جائز ہے, اس کی گنجائش ہے. 50 کام ہم واٹس اپ پر وائس میں سے بھیج دیتے ہیں اور وہ بیچارے کر کے آ جاتے ہیں. یہ غائب کو وکیل بنانا ہوا, ٹویٹ کر دیا اس کو یا فیس بک پر بھیج دیا بھائی یہ کام کر لینا, یہ سب شکلیں جائز ہے, اس میں کوئی حرج نہیں ہے. وَكَتَبَ عَبْدُ اللَّهِ بْنُ عَمْرٍ. اب یہاں عبداللہ ابن عمر ابن العاص ہے یا حضرت عبداللہ ابن عمر ابن خطاب ہے, دونوں طرح کی رائے ہیں. علامہ عینی رحمت اللہ علیہ نے عبداللہ ابن عمر ابن خطاب ہونا راجے قرار دیا ہے, جبکہ حافظ ابن حجر عسقلانی نے عبداللہ ابن عمر ابن عاص ہونا راجے قرار دیا ہے. تو وَكَتَبَ عَبْدُ اللَّهِ بْنُ عَمْرٍ, یہ استدلال جو لائے ہیں نا یہ غائب کے لیے لائے ہیں کہ غائب کو وکیل بنانا جائز ہے. اس مسئلے میں استدلال کے لیے یہ اثر لائے ہیں کہ حضرت عبداللہ ابن عمر ابن العاص نے اپنے قہرمان کو لکھا. قہرمان یعنی کون؟ خادم, مینیجر, سیکرٹری, یہ فارسی لفظ ہے, اصل وہاں سے عربی کے اندر یہ لفظ آیا ہے, یعنی جو آپ کا پی اے ہو, جو آپ کے سارے کام کاج کرتا رہتا ہو, اس کو قہرمان کہا جاتا ہے. حضرت عبداللہ ابن عمر ابن عاص رضی اللہ تعالیٰ عنہ نے اپنے قہرمان کو لکھ دیا. کیا بات لکھ دی قہرمان کو, حالانکہ وہ وہاں موجود نہیں. کیا لکھ کر کے بھیجا کہ ان یزت کیا ان اہلہ الصغیری والکبیری, हमारी फैमिली में बड़ों और छोटों की तरफ से सदकतुल फितर अदा कर देना, हमारी फैमिली में छोटे बड़े सब की तरफ से, और रहमान साहब आप जो है सदकतुल फितर अदा कर दो, हालांकि वो वहां मौजूद नहीं थे। तो ये गायब को वकील बनाने के ऊपर इस्तिदलाल है, और हाजिर को वकील बनाने के मसले में हदीस शरीफ ला रहे हैं। जी
وكتب عبد الله بن عمر الى قهرمان وهو غائب عنه ان يزكي عن اهل الصغير والكبير وبه قال حدثنا ابو نعيم قال حدثنا سفيان عن سلمه بن قهير عن ابي سلمه عن ابي هريره رضي الله تعالى عنه وعنه وعن اجمعين قال تاب لرجل على النبي صلى الله عليه وسلم سن من الابل فجاءه يتقاضاه فقال اعطوه فطلبوا سنه فلم يجدوا له الا سنا فوقها فقال اعطوه فقال اوفيتني اوفى الله بك قال النبي صلى الله عليه وسلم ان خيارة احسنكم قضاء
حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ ایک شخص کا نبی کریم صلی اللہ علیہ وسلم کے ذمے کے اندر کچھ قرضہ تھا، یعنی خاص عمر کا اونٹ وہ حضور سے لینے والا تھا، یعنی کسی موقع سے کوئی معاملہ ہوا ہوگا تو وہ اونٹ کا طالب تھا، وہ چاہتا تھا حضور سے اونٹ وصول کر لے، اس کا مطالبہ تھا حضور کے اوپر۔ تو ایک شخص کا نبی کریم صلی اللہ علیہ وسلم پر خاص عمر کا اونٹ لازم تھا، ایک سال کی عمر والے کو بھی کہتے ہیں۔ فجاءہ یتقاضاہ، وہ آیا تقاضا کرنے کے لیے، وہ آدمی لاؤ میرا لاؤ اونٹ لاؤ، تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا دے دو بھائی اس کو اونٹ دے دو، آتو دے دو اس کو۔ فطلبوا سنہ، صحابہ نے اس خاص عمر کا اونٹ تلاش کیا کہ بھئی کہاں ہے اونٹ، جیسا دینا ہے ایسا کہاں ہے، فلم یجدوا، ملا ہی نہیں اس عمر کا اونٹ، جس عمر کا اونٹ کا تقاضا تھا چکانا تھا اس عمر کا اونٹ ملا ہی نہیں، الا سنن فوقہا، مگر اس سے عمدہ اونٹ مل رہا تھا، وہ خاص عمر کا نہیں مل رہا تھا۔ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا اعطوہ، اس کو وہی اونٹ دے دو۔ یہ ہیں حضور کے اخلاق کریمانہ، اور قرض چکانے میں حضور بہت اچھے انسان تھے کہ جتنا اس کو چکانا تھا اس سے بہتر عمدہ اور اچھا عنایت فرمایا۔ فقل، تو وہ آدمی تو خوش کہ مجھے جتنا عمر کا اونٹ ملنا چاہیے یہ تو اس سے بھی عمدہ کوالٹی کا مل گیا، تو کہنے لگا اوفیتنی اوف اللہ بکا، تم نے مجھے عمدہ قسم کا دیا، اللہ بھی تمہیں عمدہ قسم کا بھرپور عطا فرماوے۔ معلوم ہوا کہ بڑوں کو بھی دعا دی جا سکتی ہے، اس رجل نے حضور کو دعا دی نا، تو بڑوں کو بھی دعا دینے کی گنجائش ہے۔ قال النبی صلی اللہ علیہ وسلم ان خیارکم احسنکم قضاء، تم میں بہترین آدمی وہ ہیں جو قرض چکانے کے اندر بہترین ہوئے۔ اس سے معلوم ہوا، پیچھے بھی یہ مسئلہ بھی تفصیل آپ کو بتلایا گیا تھا کہ آپ کسی سے قرض لو اور قرض چکاتے وقت پر غیر مشروط زیادہ پیسے دے دو تو جائز ہے، حلال ہے، आपने किसी से 1,00,000 रुपया कर्जा लिया और कर्जा चुकाने गए तो आपने 1.5 लाख चुकाया, जायज है, ये सूद नहीं है। सूद तो पहले से मशरूत होता है, वो होता है। और ये तो है इन खियारकुम आसनुकुम कदाअन, बेहतरीन आदमी वो है जो चुकाने में उम्दा होवे। तो यहाँ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हुस्न अखलाक का सबूत दिया और बेहतरीन उम्र का ऊंट अता फरमा दिया। बस यहाँ तो ये कि वहाँ जो सहाबा मौजूद थे ना, उन मौजूद सहाबा को हुजूर ने फरमाया आतूहु, उसको एक खास उम्र का ऊंट दे दो। ये हो गई शाहिद को वकील बनाना, हाजिर को वकील बनाना। ये हो गया तरजमतुल बाब। लेकिन अब एक यहाँ अलग मसला छिड़ गया है जो अइम्मे किराम के दरमियान मुख्तलफी है, और उस मसले के अंदर और भी बहुत सारी उसूली बातें हैं जो बहुत सारे मामलात के अंदर मुफीद हो सकती है, इसीलिए उसको गोश गुजार कर लेना कुछ फायदा मंद होगा इंशाल्लाह, इसीलिए उसको कुछ सुन लेना चाहिए। यहाँ अइम्मा ने इस रिवायत से ये इस्तिदलाल किया कि जानवर का इस्तिकराज जायज है, जानवर को कर्ज लेना जायज है। तो ही तो यहाँ हुआ ने कि इस आदमी से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जानवर कर्ज पर लिया था और वो अपना जानवर वसूल करने आया और खास उम्र का था, लेकिन उससे उम्दा ऊंट हुजूर ने दिलवा दिया। तो क्या नतीजा निकला कि जानवर कर्ज लेना देना जायज है। ये इमाम शाफ़ई रहमतुल्लाह अलैह का मसलक है और इन्होंने इसी हदीस से इस्तिदलाल किया है। लेकिन अहनाफ के नज़दीक कर्ज के लिए बुनियादी शर्त क्या है? नंबर 1, ज़वातुल अम्साल होना चाहिए। जो चीज भी आप कर्ज लें वो ज़वातुल अम्साल के कुबेल से होनी चाहिए, इसलिए कि अगर मिसलियात वाली चीज आप कर्ज में लेंगे तो आइंदा उसको अदा करना आसान होगा, और मिसली चीज नहीं होगी तो आइंदा अदा करना मुश्किल और दुश्वार हो जाएगा। यह अहनाफ के नज़दीक बुनियादी शर्त। आज वो प्यास का मसला भी हल करना है तो ये मिसलियात के कुबेल से होना अहनाफ के नज़दीक शर्त है। दूसरी बात समझो, ज़वातुल कियम यानी कीमत वाली चीजें, अदद मुतफावित वाली चीजें, इस्तिकराज में अहनाफ के यहाँ दुरुस्त नहीं है। ज़वातुल कियम चीजें, कीमत लगाई जिनकी जाती है वो, और अददी मुतफावित यानी अदद से मामला होता हो लेकिन अदद में तफावत हो, जैसे कोई तरबूज बड़ा कोई तरबूज छोटा, कोई सेब बड़ा कोई छोटा, ये अददी मुतफावित कहलाती है। तो अददी मुतफावित में इस्तिकराज अहनाफ के यहाँ दुरुस्त नहीं है। क्यों? अहनाफ के यहाँ एक जाप्ता है जो आपने हिदाया में पढ़ा, अल अकरादु तुकदा बि अम्सालिहा, कर्जों को उसके मिसल के जरिए चुकाया जाता है। तो मिसल होगा तो मिसल के जरिए चुकाएंगे नहीं, अगर मिसल ही न हो तो मिसल के जरिए कैसे चुकाओगे? इसीलिए हमारे यहाँ ये बुनियादी कानून है कि कर्ज ज़वातुल अम्साल के कुबेल से होना चाहिए, और अददी मुतफावित के अंदर अगर कर्ज का मामला होगा तो झगड़े की शक्ल पैदा हो जाएगी। आपने जो है एक तरबूज का रस पर लिया और फिर चुकाने गए, तो मालिक क्या कहे, वो सामने वाला क्या कहेगा, भाई मैंने इतना बड़ा कर्ज में तरबूज दिया था, नहीं तू तो इतना सा ला लेके आया, वापिस देने आया जो मेरा तरबूज तो इतना बड़ा था, नहीं तू वापिस चुकाने आया, इतना सा चुकाने आया, झगड़ा पैदा हो जाएगा। अददी ये मुतफावित, इसीलिए ऐसी चीजों के अंदर हमारे यहाँ कर्ज दुरुस्त नहीं। अहनाफ की इस मसले में बहुत बड़ी दलील है, पीछे रिवायत गुजरी हजरत जाबिर इबन समूरा रदी अल्लाह ताला अन्हो की रिवायत, नहा रसूलुल्लाही सल्लल्लाहु अलैहि वसल्लम अन बैइल हैवानी बिल हैवानी नसीअतन। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जानवर की बै जानवर के बदले में उधार करने से मना फरमाया। यह अहनाफ की बहुत बड़ी दलील है। लिहाजा जब जानवर को जानवर के बदले में उधार बेचने से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया तो कर्ज बतर बदर जे औला मना होगा। जानवर को जानवर के बदले में उधार बेचना नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया, तो जानवर को कर्ज लेना ये तो बतर जे औला मना होगा, क्योंकि मिसली होना कर्ज में जरूरी है। और जानवर जवातुल अमसाल में से नहीं है, इसलिए ये मुमानात है। और दूसरी बात किया इस हदीस शरीफ में गौर करने की, हजरत जाबिर इब्ने समूरा रदी अल्लाहु ताला अन्हो की रिवायत में कि बैअ के अंदर मिसली होना जरूरी नहीं होता और कर्ज के अंदर तो मिसली होना जरूरी है, इसीलिए कर्ज में मुमानात बदरजे औलाएगी। तो हजरत जाबिर इब्ने समूरा वाली रिवायत हमारी दलील है, और इस रिवायत से इमाम शाफ़ई रहमतुल्लाह अलैह ने इस्तिदलाल किया। अब इस रिवायत का हम क्या हल पेश करेंगे, जो इमाम अली मकाम ने यहाँ तर्जमतुल बाब के ज़ेल में नकल की। पहला हल समझो, ये वाकिया जो हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हु की रिवायत में है, ये इब्तिदा का वाकिया है, जब जानवरों का कर्ज जायज था, बाद में जानवरों के कर्ज की मुमानअत हो गई थी। तो यहाँ रिवायत जो है इमाम बुखारी रहिमहुल्लाह की नकल की हुई, उसको इब्तिदाई इस्लाम पर महमूल करो और मुमानअत वाली रिवायत को बाद के ऊपर महमूल करो। एक तौजीह ये, नंबर दो, दूसरी तौजीह समझो, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो ऊंट कर्ज लिया था अपनी जात के लिए नहीं लिया था, बल्कि बैतुल माल के लिए लिया था, और बैतुल माल में तमाम मुसलमानों का हक वाबस्ता होता है। बैतुल माल तो जनरल फंड है, उमूमी मुसलमानों का है, इसलिए बैतुल माल के अहकाम मुनफरिद मुसलमानों के अहकाम से जुदा गाना, चूंकि वो उमूमी मामला है बैतुल माल का, तो बैतुल माल उमूमी मामला है, तो वो उमूमी मामले के मसाइल मुख्तलिफ है। लिहाजा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये जो जानवर कर्ज पर लिया था ये बैत उल माल के लिए लिया था, तो बहुत हद तक मुमकिन है कि बैत उल माल के लिए हैवान का इस्तिकराज जायज हो और इन्फिरादी तौर पर हैवान के इस्तिकराद की ममानअत हो। ये दूसरी तौजीह है इस रिवायत की। तीसरी एक तौजीह समझो हदीस बाब के बारे में। यहाँ हदीस में इतना मुजमल है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के जिम्मे में एक जानवर था, किसी आदमी का एक ऊंट था खास उम्र का हुजूर के जिम्मे में, लेकिन कोई तफसील उसके अंदर नहीं है कि किस अक्द की बुनियाद पर हुजूर के जिम्मे आया था। देखिए यहाँ पर इतना है, कान अली रजुलिन अलन नबी सल्लल्लाहु अलैहि वसल्लम सिन्नुम मिनल इबिल, हुजूर के जिम्मे एक खास उम्र का ऊंट था, लेकिन किस वजह से, किस अक्द की बुनियाद पर, इसकी हदीस शरीफ के अंदर कोई वजाहत आई नहीं है। इसलिए इसको फिक्स इस्तिकराज पर महमूल करना ये मुनासिब नहीं है, यानी कि हुजूर ने उससे खास उम्र का ऊंट कर्ज लिया था और वो अपना कर्ज मांगने आया, ये मुनासिब नहीं है। इसलिए कि हदीस शरीफ में इसकी कोई सराहत नहीं है कि आप सल्लल्लाहु अलैहि वसल्लम के जिम्मे जो एक खास उम्र का ऊंट था ये किस बुनियाद के ऊपर था। इसलिए इसको इस्तिकराज के उन्वान में ले जाना ये मुनासिब बात मालूम होती नहीं है। तीन तौजीहात हो गए। अब इसके बाद एक तौजीह समझनी है, उसके लिए एक लंबी तमहीद समझनी है, और वो तमहीद और तौजीह इस जमाने के बहुत से मामलात में निहायत मुफीद है। जो हजरत अल्लामा कश्मीरी रहमतुल्लाह अलैह ने इस पर एक जानदार तौजीह निकाली है। शाह साहब की पहले तमहीदी गुफ्तगू सुनो। फरमाते हैं, शरीयते मुतहरा ने हमको जिन उकूद से मना किया है वो दो किस्म के हैं। शरीयत ने जिन उकूद से मना किया है वो दो किस्म के हैं। नंबर एक, जो फी नफ्सी ही हराम हो, फी नफ्सी ही जो अक्द हराम हो, यानी उसका अक्द करना भी हराम और अक्द के आसार और मुतालिकात भी हराम। अक्द करना भी हराम, अक्द के आसार और मुतालिकात भी हराम, गोया के वो शरअन मोतबर ही नहीं है। लिहाजा अगर ऐसा कोई अक्द किसी ने किया तो वो बातिल होगा, शरअन मोतबर ही नहीं होगा, चाहे काजी की अदालत में वो मामला जावे या काजी की अदालत में वो मामला न जावे। शरीयते मुतहरा ने जब उसको फी नफ्सी ही फी जाती ही हराम कर दिया तो अब उसको भी हराम, उसके मुतालिकात भी हराम और उसके आसार भी हराम। उसको अदालत में ले जाओ तो ही हराम, ऐसा नहीं है अदालत में ले जाओ या न ले जाओ वो हराम है, यानी हराम है। एक किस्म ये हो गई। नंबर दो, बाज उकूद वो हैं जो फी नफ्सी ही हराम तो नहीं है लेकिन झगड़े का जरिया है। बहुत से उकूद ऐसे हैं कि जो फी जाती हराम तो नहीं है लेकिन वो झगड़े का जरिया बन सकते हैं, इसलिए शरीयत ने उसको मोतबर नहीं माना। کہ بھائی یہ عقد فی نفسی ہی جائز تو ہے، لیکن تم انجام دینے جاؤ گے نا تو جھگڑے وجود میں آئیں گے، جھگڑے وجود میں آئیں گے، اس لیے شریعت نے اس کو معتبر نہیں مانا. اب ایسے عقود میں فرق کیا ہوگا وہ سمجھو، یہ دوسری قسم والے میں. ایسے عقود اگر قاضی صاحب کی عدالت کے اندر جائیں گے تو قاضی صاحب ایسے عقود کے آثار اور نتائج جاری اور مرتب نہیں ہونے دیں گے. قاضی صاحب کہیں گے کہ بھائی تمہارا معاملہ ایسا ہے کہ اس میں جھگڑے کے امکان ہیں، لہذا یہ معاملہ رد کرو، چلو اس کے آثار مرتب نہیں ہوں گے، نتائج مرتب نہیں ہوں گے، منع کر دیں گے قاضی صاحب، اور اس عقد کے مطابق فیصلہ بھی نہیں کریں گے، عقد کو نافذ بھی نہیں ہونے دیں گے. لیکن دونوں عقد کرنے والے اگر آپس میں وہ عقد کر لے گئے تو معتبر ہے، دونوں عقد کرنے والے آپس کے اندر وہ عقد اپنی رضا اور خوشی سے کر لے گئے تو معتبر ہے. عدالت میں لے کر کے گئے تو قاضی صاحب آئندہ کے جھگڑوں کے خطرات کے پیش نظر اس کو جاری نہیں ہونے دیں گے، اس کے آثار اور نتائج کو بھی روک دیں گے کہ بھائی تمہارے عقد میں تو جھگڑے ہیں اس لیے کینسل کرو. سمجھ میں آ گئی بات یہاں تک؟ اب یہاں تک بات سمجھے تو آگے چلو. اور کیا، یہ جو دوسری قسم کے عقود ہے شریعت کی نظر میں، جو فی نفسی ہی تو حرام نہیں ہے لیکن جھگڑے کا ذریعہ بن سکتے ہیں، ایسے عقود کے اندر اگر دو آدمی آپس ہی کے اندر وہ عقد کرے، درجہ درفی اب سم کو شاہ صاحب فرماتے ہیں کہ یہ جو دوسری قسم کا عقد ہے، اگر اس عقد میں دو آدمی دو پارٹی آپس کے اندر عقد کر لے اور عقد کرنے کے بعد آپس میں کوئی جھگڑا بھی نہ ہو بلکہ آپس میں اتفاق سے اس کو نافذ کرے، اس کو انتہا تک پہنچا دے، قاضی تک معاملہ نہ لے جاوے، تو یہ عقد صحیح ہو جائے گا، درست ہو جائے گا یہ عقد. اور اس میں دونوں عقد کرنے والوں پر گناہ بھی نہیں آئے گا کہ بھئی تم نے عقد فاسد کیوں کیا، ایسا کوئی گناہ دونوں کے اوپر نہیں آئے گا. خلاصہ کیا نکلا؟ پہلی قسم کے عقد میں نہیں لذاتی ہی ہے، اور دوسرے قسم کے عقد میں نہیں لغیر ہی ہے. اب جو پہلے قسم کے عقد میں نہیں لذاتی ہی ہے، تو اس عقد کو کرنا بھی حرام، اس کے آثار اور نتائج بھی حرام، قاضی کے لیے اس کو نافذ کرنا بھی درست نہیں ہے، چونکہ وہ نہیں لذاتی ہی ہے. اس وجہ سے جبکہ دوسری قسم کے جو عقود ہے وہ نہیں لذاتی ہی نہیں ہے بلکہ نہیں لغیر ہی ہے. اسی لیے ان لوگوں نے اگر آپس کے اندر یہ عقد کر لیا اور نافذ کر دیا، کوئی جھگڑا نہیں ہوا، آپس میں محبت سے اس معاملے کو نمٹا دیا، تو جائز ہے، اس میں کوئی قباحت نہیں ہے. چونکہ دوسری قسم کا معاملہ منع کیوں کیا تھا؟ جھگڑے کی وجہ سے. لیکن جھگڑا ہی نہ ہوئے، دونوں آپس کی خوشی سے نمٹا دیتے ہوئے، تو پھر ممانعت کی کوئی وجہ باقی نہیں رہتی ہے. اس کو ایک مثال سے سمجھو، یہ دوسرے قسم کے معاملات کو ایک مثال لو. آپ نے ٹیکسی جو چلتی ہے، ٹیکسی میننگ جو کرائے کی کار، اس کو ٹیکسی بولتے ہیں. تو آپ نے جو ہے لی کہ مجھے یہاں سے بٹھاؤ، پونک کھانے لے جاؤ، واپس قدرے سے لے آؤ، اور آپ نے جو ہے کوئی کرایہ طے نہیں کیا، بیٹھ گیا اور وہاں جا کے پونک کھایا آرام سے، اذان ہونے والی تھی، دوبارہ ٹیکسی میں بیٹھے اور آگے مدرسے کے دروازے کے اوپر، میٹر بھی چالو نہیں کیا تھا. ایسے ہی آپ جو ہے چلے. اب یہ عقد جو ہے اجارہ مجھول کا ہوا، آپ نے اجرت طے نہیں کی تھی. اب آپ اگر اس بارے میں مسئلہ معلوم کریں گے تو یہی کہا جائے گا، بھائی یہ اجارہ مجھول ہوا، آپ نے اجرت طے نہیں کی تھی، میٹر بھی نہیں تھا، اور جو ہے آپ ایسے ہی چلے گئے، اجارہ مجھول ہو گیا. لیکن آپ گئے، آئے، گیٹ پر اترے اور اس کو گاندھی چھاپ پکڑا دیے، 500 کا نوٹ دے دیا اور اس نے قبول بھی کر لیا، مولانا صاحب شکریہ، اللہ آپ کو علم نافع دے، یہاں سے وہاں جانے میں 500 مل گئے، دعائیں دی آپ کو، اور وہ خوشی خوشی ہنستے ہوئے آگے نکل گیا، تو یہ جائز ہو گیا. یہاں اجارہ فاسد کیوں ہوتا؟ مفضیل النزاع ہونے کی وجہ سے، کہ اجرت مجہول رکھی، جھگڑا پیدا ہوتا. اگر آپ اس کو 20 روپے کا نوٹ نکال کے دیتے ہیں تو یقیناً جھگڑا پیدا ہوتا، لیکن آپ نے تو اس کو 500 والا نوٹ پکڑوا دیا، تو جھگڑے کا کوئی سوال ہی نہیں ہے پیدا ہونے کا. دونوں راضی، آپ نے خوشی سے دیا اور اس نے دعائیں دیتے ہوئے قبول کر لیا، تو یہ جو ہے جائز ہو گیا. اب یہاں نہیں لذاتی نہیں تھی، یاد رکھنا، نہیں لغیر ہی تھی، کہ یہ چیز اجرت مجہول جھگڑے کا باعث تھی، اس وجہ سے شریعت نے منع کیا. لیکن یہاں تو آپ نے اس معاملے کو بڑھنے ہی نہیں دیا، اس کو اتنی اجرت دے دی کہ کوئی جھگڑے کا باعث ہی نہیں بنے. پہ آپ کے گھر میں میں رہنا چاہتا ہوں، ایک مہینہ رہیے، پہ لیجیے چابی لے جاؤ، کرایہ طے ہی نہیں کیا، مہینہ ہوا آپ نے 1,00,000 روپے کا چیک سگنیچر کر کے بھیج دیا، لے آپ کا کرایہ. تو وہ سوچے کہ 1 bedroom کچن اور جو ہے وہ فلیٹ کا 1,00,000 کرایہ ملا، ماشاء اللہ، ये किराएदार साल भर रहना चाहिए, जाना नहीं चाहिए एक महीने में। ये देखिए, अब अगर आप मसला पूछते तो ए भाई इजारा मजूल है इसलिए ये काम गलत हुआ, लेकिन कब होता है? मुफ्ती इलन निजा होता तब, लेकिन यहाँ तो कोई झगड़े की शक्ल ही नहीं हुई, आपस की रजामंदी से मामला हल कर लिया। तो नहीं लिजाती ही नहीं है, नहीं लिगैरी ही है। ये हजरत अल्लामा कश्मीरी रहमतुल्ला अलैह की तहकीक और बड़ी जानदार तहकीक है। हजरत शाह साहब इस तहकीक को बयान करके फरमाते हैं कि हैवान के इस्तिकरास का मसला उकूद की दूसरी किस्म में आता है। इस्तिकरास हैवान का मसला उकूद की दूसरी किस्म के अंदर आता है कि भाई आप किसी से जानवर कर्ज लो और कर्ज लेने के बाद आप जानवर चुकाने के लिए जाओ, और जैसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने चुकाया ऐसा शानदार चुका करके आओ, तो कौन झगड़ेगा? वो तो खुशी खुशी ले लेगा। जैसे यहाँ भी दुआ दी उसने हुजूर को और दुआ दे करके ले गया। अब जानवर मिसलियात में से नहीं है इसीलिए उसका कर्ज दुरुस्त नहीं होना चाहिए, लेकिन ये नहीं लिजाती नहीं है, नहीं लिगैरी है कि आपने जैसा जानवर कर्ज लिया था अगर आप ऐसा उम्दा जानवर न देते, उसको घटिया देते तो झगड़ा खड़ा होता, लेकिन अगर आप उसको शानदार जानवर पेश करेंगे तो किसी तरह का कोई झगड़ा होगा नहीं, और ये झगड़ा आपस ही के अंदर निमट जाएगा। इसलिए इस्तिकराज हैवान या इस किस्म के दूसरे अहकाम में उकूद के फासिद होने का जो हुक्म लगाया गया है वो कजाअन है। अगर आपस की खुशी से उसको निमटा दिया जाए तो नाजायज और मना नहीं है और ये चीज सही हो जाएगी। तो यहाँ भी शाह साहब कहते हैं कि यही बात हुई है कि ये चीज कि भाई ये जानवर मिसलियात में से नहीं है, मान लिया, लेकिन जब उसने वो जानवर हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने जानवर चुकाया तो शानदार जानवर दिया, कोई झगड़े की सूरत ही पैदा नहीं हुई, और ये नहीं लिजाती है ही नहीं, नहीं लिगैरी ही है, इसीलिए कोई हरज नहीं, दोनों आपस में खुश है, लिहाजा मामला जो है हल हो गया और इस तरह का ये कर्ज जायज है। समझ में आ गई पूरी सूरत हाल? अब इस उसूल को आप बहुत सी चीजों में मुंतबिक कर सकते हैं, छोटे बड़े प्यास पर भी मुंतबिक हो सकती है ये शक्ल कि भाई आपने कर्ज में लिया, बड़े बड़े प्याज कर्ज दें तो उसने आपको जरूरत के वक्त पर छोटी छोटी प्याज दिए, और जब आपने वापिस किए तो माशाल्लाह बड़े बड़े, और तीन लिए थे छह दिए आपने, तो कभी कोई झगड़ा करेगा? कहेगा भाई जब भी हो ले जाने का, दरवाजे खुले हैं, आपका घर है, वो यूं कह करके देगा आपका घर है, दरवाजा खुला है एनी टाइम, रात को उठा के ले जाने का हमको, देखा कि ये तो माशाल्लाह बहुत अच्छी चीज रिटर्न करते हैं, तो कौन झगड़ने आएगा? तो ये है इस तरह के मामलात के अंदर।